यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सुरक्षा परिषदको बैठकमा अन्तर्राष्ट्रिय परिस्थिति एवं हालै भारत र पाकिस्तान बीच विकसित परिस्थितिले पार्ने प्रभाव र अपनाउनु पर्ने रणनीतिबारे छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको परिषदको 38 बैठकमा विद्यमान परिस्थिति र त्यसबाट उत्पन्न हुन सक्ने अवस्थाको मूल्यांकन गरी आवश्यक रणनीति अपनाउने सम्बन्धमा छलफल भएको छ। बैठकमा देशको सुरक्षा परिस्थितिको सूक्ष्म विश्लेषण गरी आवश्यक रणनीति तय गरी अघि बढ़ने विषयमा छलफल भएको रक्षा सचिव एवं परिषदका सदस्य सचिव रामेश्वर डंगालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। प्रतिनिधि सभाको बैठकमा हिजो पनि सांसदहरूले आगामी आर्थिक वर्ष 2082-83 सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्नुभयो। छलफलमा नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो। एमाले सांसद ईश्वर बहादुर रिजालले नीति तथा कार्यक्रमले नवीनतालाई आत्मसात गर्दै विज्ञान र प्रविधिलाई जोड़ दिएको बताउनुभयो। उहाँले राष्ट्रिय सहमति र सहकार्यलाई ध्यान दिएर एकताको सन्देश दिने गरी नीति तथा कार्यक्रम आएको धारणा राख्नुभयो। माओवादी केन्द्रका सांसद महेन्द्र राय यादवले नीति तथा कार्यक्रम 16 पञ्चवर्षीय योजनाको मर्म र भावना अनुरूप सुशासन सामाजिक न्याय र समृद्धिको यात्रालाई अगाडि बढ़ाउने खालको नरहेको धारणा राख्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले नीति तथा कार्यक्रममा नवीनता र परिवर्तनको अभाव देखिएको धारणा राख्नुभयो। युवा पुस्ताको भविष्यप्रति बेखबर रहेको र नवप्रवर्तनको स्पष्ट खाका नीति तथा कार्यक्रमले दिन नसकेको उहाँले टिप्पणी गर्नुभयो। राप्रपा सांसद बीना लामाले नीति तथा कार्यक्रममा कृषिमा एकीकृत योजना आउन नसकेको, भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी नीति आउन नसकेको बताउनुभयो। सांसदहरूले शिक्षा, स्वास्थ्य, पर्यटन, जलस्रोत, कृषि, सड़क पूर्वाधारको निर्माण लगायतका क्षेत्रमा बजेट लक्षित गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले तराई मधेस लगायत देशका विभिन्न भागमा देखिएको खानेपानी र सिंचाई समस्या समाधानका लागि बजेटमा विशेष व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो। बैठकमा सांसदहरूले देशमा रोजगारीको सिर्जना गर्न, सुशासन कायम गर्न, भ्रष्टाचार र कालोबजारी न्यूनीकरण गर्न लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले नाफामा गइरहेको विद्युत प्राधिकरण घाटामा गएको भनी समाचार आएको र विद्युत प्राधिकरणमा समस्या उत्पन्न गराएर निजीकरण गर्न खोजिएको आशंका व्यक्त गर्नुभयो। यसअघि प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले धितोपत्र बोर्डले आईपीयूको अनुमतिमा कमिशन मागेको भन्ने समाचार आएको भन्नुहुँदै सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठक शुरू भए लगत्तै विपक्षी दलहरूले सभामुखसँग समय माग गरी 89 कम्पनीका आईपीयूको अनुमति रोकिएको विषयमा सरकारसँग जवाब माग गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्र परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त एवं प्रभावकारी माध्यम भएको बताउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित समारोहमा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार सम्मान लगायतका सम्मान प्रदान गर्दै नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनहरूमा नेपाली पत्रकारिता क्षेत्रले खेलेको भूमिका उल्लेखनीय रहेको धारणा राख्नुभयो। उहाँले स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउनुभयो। समारोहमा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार सम्मान विपुल पोखरेल र गणेश बस्नेतलाई प्रदान गर्नुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालको संचार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले मीडिया काउन्सिल विधेयक, आम संचार विधेयक, सोशल मीडिया सम्बन्धी विधेयक अगाडि बढ़ाएको धारणा राख्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामाजिक संचार र पत्रकारिता अलग अलग विषय भएको बुझ्न जरूरी रहेको उल्लेख गर्नुहुँदै त्यसलाई थप व्यवस्थित बनाउन मन्त्रालयले कानूनी तयारी गरिरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सबैभन्दा पुरानो छापा माध्यम गोर्खापत्र दैनिक पत्रकारितामा नेपाली भाषाको मानक रहेको बताउनु भएको छ। गोर्खापत्र प्रकाशनको 125 वर्ष प्रवेशका अवसरमा गोर्खापत्र संस्थानले हिजो आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गोर्खापत्रले मुलुकको सभ्यता र संस्कृतिका क्षेत्रमा साथै अर्थतन्त्र र नेपाली भाषाको विकासमा गरेको योगदानको प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले पछिल्लो कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्र हत्या गर्ने अवस्था सिर्जना भएको, झूठलाई सही भनेर फैलाउने र भोलि त्यसलाई पुष्टि गर्ने प्रवृत्ति बोकेका संचार माध्यमसँग गोर्खापत्र जोगिनुपर्ने पनि बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गोर्खापत्र दैनिकलाई सार्वजनिक सेवा प्रकाशन माध्यमका रूपमा लैजानुपर्ने धारणा राख्नुभयो। रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवको काठमाडौँ तराई मध्य द्रुत मार्ग आयोजना अन्तर्गत काठमाडौँ तर्फको प्रस्थान बिन्दु खोकना क्षेत्रमा देखिएका समस्या छिटै समाधान हुने बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले द्रुत मार्गको प्याकेज नम्बर 11 अन्तर्गत खोकना इलाकामा जग्गा अधिग्रहण, मुआवजा वितरण, सम्भावित विकल्पको डिजाइन निर्माण तथा विस्तृत सम्भाव्यता अध्ययन सम्बन्धी प्रतिवेदन तयार गरी निर्णयका लागि पेश भएको जानकारी दिनुभयो। त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले समस्यालाई जटिल हुन नदिने गरी काम गर्न आग्रह गर्नुभयो। प्रधान सेनापति अशोकराज सिग्दलले पछिल्लो समय द्रुतमार्ग निर्माण तीव्र गतिमा अघि बढ़ेको र उपलब्धि सन्तोषजनक रहेको जानकारी दिनुभयो। कञ्चनपुर स्थित हुलाकी राजमार्गको काम अन्तिम चरणमा पुगेको छ। कञ्चनपुरको डोखे बजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको 62 किलोमिटर सड़क तीन खण्डमा निर्माणका लागि 2073 फागुनमा सम्झौता भएको थियो। केही भागमा विवादका कारण निर्माण ढिलाइ भए पनि 44 किलोमिटर सड़क कालोपत्रे सम्पन्न भइसकेको छ। हुलाक राजमार्ग कार्यालय धनगढ़ीका प्रमुख मुकुन्द लामिछानेले राजमार्गको तीनवटा खण्डमध्ये एउटा खण्ड निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। कञ्चनपुरको दक्षिणी क्षेत्रका नागरिकले अब कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आवत जावत गर्न र नेपालगंज लगायतका क्षेत्रमा आउन पनि सहज हुने देखिएको छ। सांसदहरूले गोर्खाको बारपाकमा भूकम्पपछि पुननिर्माण भएका घरहरू मौलिक र प्राचीनयुक्त नभएको धारणा राख्नु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको हिजो बसेको बैठकमा उहाँहरूले बारपाक क्षेत्रमा भूकम्पपछिको पुननिर्माणका सम्बन्धमा अनुगमन कार्यक्रमको समीक्षामा पुननिर्माणमा ग्रामीण भेगको मौलिकता नपाइएको धारणा राख्नु भएको हो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हिजो बसेको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 34 वार्षिक प्रतिवेदनमाथि छलफल भएको छ। हेटौँडा उपमहानगरपालिकाको 16 र 17 नम्बर वडाको सिमानामा पर्ने गैरी गाउँको सड़कमा गत वैशाख 19 गते जीप भाँसिएर बेपत्ता भएको घटनाका लागि अध्ययन गर्न पुगेको टोलीले जीप भाँसिएको स्थान वरिपरि बोरिङ गरेको पानी संकलन गरी ल्याब परीक्षणका लागि काठमाडौँ लिइआएको छ। टोली प्रमुख नारायण अधिकारीले स्थान वरिपरि जमीनको अवस्था झन भाँसिँदै गएको देखिएकाले अनुसन्धान कार्यमा अवरोध आएकाले पानीको ल्याब परीक्षणबाट आएको रिपोर्ट अनुसार दोस्रो चरणको अनुसन्धान र खोजतलाश गर्ने कार्यलाई तीव्रता दिइने जानकारी दिनुभयो। र पाकिस्तानले भारतीय आक्रमणमा 26 जना मारिएको पुष्टि गर्दै 46 जना घाइते भएको जनाएको छ। पाकिस्तानले गरेको गोलाबारीमा कम्तीमा 15 भारतीय नागरिक मारिएको भारतीय सेनाले जानकारी दिएको छ। पछिल्लो दिन भारत र पाकिस्तान एक अर्का विरूद्ध आक्रमणमा उत्रिएका छन्। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।